नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रदेशसभामा मनाङबाट निर्वाचित दीपक मनाङले 5 वर्ष जेल बस्नुपर्ने सर्वोच्चको फैसलासँगै उनी सांसद बन्न नपाउने।
पूर्व तयारी र सचेतना बढ़ाउन सके भूकम्पको क्षति कम हुने, सबल समुदाय र स्थानीय सरकार भूकम्पीय सुरक्षाको बलियो आधार।
समुदाय र स्थानीय सरकार सबल र सक्षम हुन जरूरी छ।
कर्णाली क्षेत्रलाई समृद्ध बनाउन 10 वर्ष विकास योजना सार्वजनिक, काठमाडौँ तराई द्रुतमार्गको डीपीआर नेपाली सेनाले बनाउने।
कोसोभोमा एकजना वरिष्ठ नेताको गोलीहानी हत्या घटना आतंकवादी भएको सर्बियाको प्रतिक्रिया।
र राखेप च्याम्पियनशीप फुटबलमा एपीएफको विजयी शुरूआत, दक्षिण अफ्रिकासँगको दोस्रो टेस्ट जित्न भारतलाई 287 रनको लक्ष्य।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
माछापुच्छ्रो स्कुल कुसुन्ती ललितपुर, द स्कुल फर चेन्ज मेकर्स, नाउ ओपन इट्स किन्डर गार्डन वेयर एभ्री चाइल्ड एक्सप्लोर्स देयर फुल पोटेन्सियल। फर विजिट कन्ट्याक्ट 01519314400 01519388 4। माछापुच्छ्रो स्कुल कुसुन्ती ललितपुर, फर विजिट कन्ट्याक्ट 01519314400 01519388 4।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सर्वोच्च अदालतले मनाङको ख क्षेत्रबाट प्रदेशसभाको चुनाव जितेका राजीव गुरूङ अर्थात दीपक मनाङीलाई 5 वर्षको जेल सजाय सदर गरेको छ। न्यायाधीश दीपक राज जोशी र पुरूषोत्तम भण्डारीको इजलासले यसअघि पुनरावेदन अदालत पाटन मा गरेको निर्णयलाई सदर गरेपछि मनाङ्गी सांसद बन्न नपाउने भएका छन्। दीपक मनाङ्गीको समूहमाथि 2061 सालमा मिलन चक्रेलाई तरवार हानेको मुद्दा परेको थियो। जिल्ला अदालतले मनाङ्गीलाई 2 वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनवार र उमेश लामालाई सफाई दिएको थियो। त्यही मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको ठहर गर्दै मनाङ्गीलाई 5 वर्ष जेल सजाय सुनाएको थियो। 2070 जेठ 10 गते सर्वोच्चमा पुनरावेदनका लागि दर्ता भएको फैसलालाई सर्वोच्चले आज सदर गरेको हो। नैतिक पतन देखिने फौजदारी अभियोग ठहर भएकाले मनाङ्गीले चुनाव जिते पनि सांसद बन्न नपाउने भएका छन्।
सरकारले आज पनि प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्न सकेन। यसबारे निर्णय गर्न आज बस्ने भनिएको मन्त्री परिषद बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको छ। निर्वाचन आयोगले आजसम्ममा प्रदेश प्रमुख नतोके आउँदो 24 गतेका लागि तोकिएको राष्ट्रिय सभा चुनाव प्रभावित हुने चेतावनी दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार नै प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गर्नुभएको थियो। तर प्रधानमन्त्री देउवाले यसबारेमा थप गृह कार्य र छलफल गर्ने भन्दै आजका लागि तय भएको मन्त्री परिषद बैठक स्थगित गर्नुभएको मन्त्री परिषद स्रोतले जनाएको छ। प्रदेश प्रमुखमा दोलखबहादुर गुरूङ, मोहनराज मल्ल, अनुराधा कोइराला, रत्नेश्वर लाल कायस्थ, उमाकान्त झा, दुर्गा प्रसाद खनाल लगायतलाई नियुक्त गर्ने सम्भावना छ। कांग्रेस नेता रमेश लेखकले सरकारले छिट्टै प्रमुखको नियुक्त गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो।
त्यो त सरकारले गर्ने कुरा हो।
कहिलेसम्म गर्छ अब तपाईं
सरकारले? चाँडै गर्छ, छलफल गरेर भइरहेको छ, चाँडै गर्छ।
निर्वाचन आयोगले आज पनि प्रदेश प्रमुख तोक्न ध्यानाकर्षण गराएको छ। आजसम्म प्रमुख नतोके चुनावी कार्यतालिका नै प्रभावित हुने चेतावनी दिएको आयोगले फेरि पनि प्रदेश प्रमुख नियुक्त गरेर प्रदेशको चुनावी परिणाम बुझाउने बाटो खोलिदिन आग्रह गरेको छ। आयोगका प्रवक्ता नवराज ठकाल:
निर्वाचन आयोगले आज राजनीतिक दलहरूलाई आमन्त्रण गरेको विषय भनेको राष्ट्रिय सभाको निर्वाचनको तयारीको सन्दर्भ, त्यसमा दलहरूका तर्फबाट सुझाव प्राप्त गर्ने सन्दर्भमा यो बैठक आयोजना गरिएको हो। तथापि निर्वाचन आयोगले यसअघि पनि पटक पटक सम्माननीय प्रधानमन्त्रीज्यू र नेपाल सरकारलाई प्रदेश प्रमुखको नियुक्ति यथासम्म छिटो हुनुपर्दछ भनेर ध्यानाकर्षण गराइसकेको सन्दर्भ छ। त्यो सन्दर्भ पनि एउटा सानो अंशको रूपमा छलफलमा आयो।
यसैबीच निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावबारे दलहरूसँग छलफल गरेको छ। आयोगले राष्ट्रिय दलको मान्यता पाउने पाँच दलका नेतालाई बोलाएर राष्ट्रिय सभा चुनावको तयारीबारे जानकारी गराउँदै सुझाव माग गरेको छ। माघ 24 गते हुने राष्ट्रिय सभा चुनावको अहिलेसम्मको तयारीबारे आयोगले मुख्य दलहरूलाई अवगत गराएको हो। चुनावको सञ्चालन, व्यवस्थापन, मतदान र मतगणनाको प्रक्रिया, मतपत्रको ढाँचाबारे आयोगले दलका प्रतिनिधिलाई जानकारी गराएको छ। आयोगले राष्ट्रिय सभा चुनाव सम्बन्धी अध्यादेशका आधारमा बनाउन लागेको नियमावली र निर्देशिकाका लागि सुझाव मागेको हो। छलफलमा सहभागी माओवादी केन्द्रका नेता रामनारायण बिडारी,
राष्ट्रिय सभाको निर्वाचन छिटो सम्पन्न गर्नको निम्ति आवश्यक पर्ने चाहिँ नि निर्देशिका नियम बनाएर यसको चाहिँ नि मत प्रणालीको बारेमा, मत गणना कसरी गर्ने, मतदातालाई कसरी सिकाउने भन्ने बारेमा छलफल भएको हो। टुङ्गो नलागेका हुनाले अर्को दिनलाई नियमावली र निर्देशिकाको मस्यौदा सहित निर्वाचन आयोगले पठाउँछ हामीलाई, अनि हामी सुझाव सहित आउँछौं।
एकल संक्रमणीय निर्वाचन प्रणाली अनुसार प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ आठ जनाका लागि चार किसिमका मतपत्र प्रयोग गर्ने आयोगको तयारी छ। खुला सदस्य, महिला, दलित र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक चयनका लागि छुट्टा छुट्टै रंगको प्रयोग गरी चारवटा मतपत्र छाप्ने तयारी आयोगको छ। आयोगले यही माघ 24 गते हुने चुनावका लागि 12 गतेदेखि निर्वाचन आचार संहिता लागू हुने जानकारी पनि दलहरूलाई गराएको छ।
कर्णाली विकास आयोगले कर्णाली क्षेत्रलाई समृद्ध बनाउन 10 वर्ष विकास योजना सार्वजनिक गरेको छ। दिगो रूपमा स्रोत साधनको उपयोग तथा मानव पूँजीको विकास गरी नागरिकको जीवनस्तर उठाउने तथा समृद्धि हासिल गर्ने उद्देश्यका साथै 10 वर्ष योजना सार्वजनिक गरेको आयोगले जनाएको छ। योजनामा 10 वर्षमा 1,61,68,02,00,000 रूपियाँ लगानी गर्ने गरी महत्वाकांक्षी आवधिक योजनाको मस्यौदा सार्वजनिक गरेको हो। लगानीमध्ये झण्डै 60% सरकारी क्षेत्रबाट र 40% निजी तथा सहकारी क्षेत्रबाट बिहोरिने आयोगले जनाएको छ। कर्णालीमा गरिबीको रेखामुनि रहेको 50% जनसंख्यालाई आगामी 10 वर्षमा 21% झार्ने लक्ष्य राखिएको छ। यस्तै सड़क सुविधा 511 किलोमिटरबाट 3,391 किलोमिटर पुर्याउने लक्ष्य लिएको आयोगका अध्यक्ष डाक्टर चन्द्रकान्त पौडेलले बताउनुभयो। योजनाले गुणस्तरीय सड़क र विमानस्थल, जलविद्युत र वैकल्पिक ऊर्जा, स्थानीय वन पैदावार, जड़ीबुटी, सिंचाई, खनिज लगायत पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ।
नेपाली सेनाले काठमाडौँ तराई मधेस द्रुतमार्गको विस्तृत अध्ययन प्रतिवेदन अर्थात डीपीआर आफै बनाउने भएको छ। भारतीय कम्पनीले नपाएको डीपीआरका लागि 56 करोड़ भन्दा बढ़ी रकम माग गरेपछि आफैले तयार गर्ने निष्कर्षमा पुगेको द्रुतमार्गका आयोजना उपप्रमुख सहायक रथी सूर्य प्रसाद खनालले जानकारी दिनुभयो। 20 करोड़ रूपियाँको हाराहारीमा नयाँ डीपीआर तयार हुने अनुमान गरेको पनि उहाँले बताउनुभयो। चार वर्षमा निर्माण गरिसक्ने लक्ष्य सहित गत जेठ 10 गते शिलान्यास गरिएको द्रुत मार्गको लागत 1,20,00,000,000,000 हुने प्रारम्भिक अनुमान छ। 76.2 किलोमिटर लामो हुने द्रुत मार्गमा निर्माणका लागि सेनाले अहिलेसम्म 331 सुरक्षाकर्मी खटाइसकेको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जाने बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमै कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, कामा के हो बसै कहाँ हो, के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठाकर कसैले नखानु, धोका ठाकर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रदेशसभामा मनाङबाट निर्वाचित दीपक मनाङ्गे 5 वर्ष जेल बस्नुपर्ने सर्वोच्चको फैसलासँगै उनी सांसद बन्न नपाउने कर्णाली क्षेत्रलाई समृद्ध बनाउन 10 वर्ष विकास योजना सार्वजनिक लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पीय पूर्व तयारी र जोखिम कम गर्न स्थानीय तहलाई आग्रह गर्नुभएको छ। काठमाडौँको बसन्तपुरमा भएको भूकम्प सुरक्षा सम्बन्धी कार्यक्रममा उहाँले नीतिगत तथा कानूनी सुधारका लागि पहल गर्ने दायित्व पनि स्थानीय तहको भएको बताउनुभयो। भवन आचार संहिताको कार्यान्वयन तथा संस्थागत क्षमता विकासमा धेरै काम गर्न बाँकी नै रहेको पाठ 72 साल भूकम्पले सिकाएको उहाँको भनाई थियो। प्रधानमन्त्री देउवाले भूकम्प र अन्य विपदले सिकाएको पाठलाई मनन गरी सरकारले विपद व्यवस्थापन तथा जोखिम न्यूनीकरण ऐन 2074 कार्यान्वयनमा ल्याएको पनि बताउनुभयो। 1990 साल माघ 2 गते भूकम्प गएको सम्झनामा सरकारले 2055 सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालेको हो। आज सबल समुदाय र स्थानीय सरकार भूकम्पीय सुरक्षाको बलियो आधार नाराका साथ आज 20 भूकम्प सुरक्षा दिवस मनाइएको छ। भूकम्प कुन बेला कुन समय कहाँ जान्छ अनुमान गर्न नसकिए पनि पूर्व तयारी र सचेतना बढाउन सके भूकम्पबाट हुने क्षति घटाउन सकिन्छ। मदन पौड्यालको रिपोर्ट।
भूकम्प भोग्नेले भूकम्प आउँदा हुने कम्पन र त्यति बेलाको अवस्था जानिसकेका छौ। 90 सालको महाभूकम्प थाहा पाउने थोरै मात्रै जीवित छन्। तर त्यसपछि 45 र 72 सालको भूकम्प बारे धेरैले जान्यौ र भोग्यौं पनि। पछिल्लो भूकम्पको असर अहिले पनि बाँकी छ। 1990 सालमा 8519 जनाको ज्यान गएको थियो भने 45 सालमा 721 जनाले ज्यान गुमाए। 72 सालको भूकम्पमा झण्डै 9000 ज्यान गयो। घाइते र अंगभंग हुने पनि उत्तिकै छन्। ससाना कुरामा ध्यान दिन सके पनि भूकम्पबाट हुने मानवीय र भौतिक क्षति भने घटाउन सकिन्छ।
सबभन्दा पहिले हामी कसरी सुरक्षित रहने भन्ने कुरा थाहा पाउनुपर्छ। अनि हाम्रा कोठाभित्र माथि राखेर तल खसेर फुट्ने सामानले माथि कहिले पनि राख्नु हुन्छ हुँदैन नि। त्यो सबै तल राख्नुपर्छ।
भूकम्पीय जोखिमका हिसाबले नेपाल 11 र काठमाडौँ विश्वकै जोखिमपूर्ण शहरमा रहेको मानिन्छ। यो जोखिममा नेपालको भौगर्भिक अवस्था र भौतिक संरचना मुख्य जिम्मेवार छन्। भूकम्पलाई रोक्न नसके पनि हाम्रा घर, विद्यालय, अस्पताल जस्ता भौतिक संरचना बलियो बनाउन सके यसबाट हुने क्षति घटाउन सकिन्छ। भूकम्प सम्झाउँदै र्याली, सड़क नाटक सहित सरकारी, गैर सरकारी संघ संस्था, नागरिक समाज लगायतको सहभागितामा भूकम्प सुरक्षा दिवस मनाउने गरिएको हो। भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक आमोद मणि दीक्षित:
जनचेतना बढाउनुपर्छ, भूचालको बारेमा सम्झिरहनुपर्छ, यसलाई बिर्सनुहुन्न भनेर नेपाल सरकारको निर्णय अनुसार 55 सालदेखि हामीले भूकम्प सुरक्षा राष्ट्रिय समितिको नेतृत्वमा वर्षेनी माघ 2 गतेलाई भूकम्प सुरक्षा दिवस भनी राष्ट्रव्यापी रूपमा मनाउँदै आएका छौं।
भौतिक संरचना बनाउँदा भवन आचार संहिताको पालना महत्वपूर्ण छ। त्यस्तै विपद व्यवस्थापनका योजना कार्यान्वयनका लागि केन्द्रदेखि स्थानीय तहमा आवश्यक पर्ने स्रोत साधन तथा जनशक्तिको व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण छ। शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्मा:
भवन निर्माणमा सुरक्षाको पाटो वैकल्पिकता होइन, अनिवार्यता हो। अन्यथा जोखिम स्वत सिर्जना हुन्छ भन्ने आधारभूत जनचेतनाको अपेक्षित विकास भई कल्चर अफ सेफ्टीको दिगो रूपमा स्थापना तथा विकास गर्न समुदाय र स्थानीय सरकार सबल र सक्षम हुन जरूरी छ।
पूर्व योजना र सचेतना हुन सके भूकम्प लगायतका विपत्तिबाट हुन सक्ने क्षतिलाई अवश्य कम गर्न सकिन्छ। झण्डै 3 वर्ष अघिको भूकम्पले ल्याएको कहाली लाग्दो अवस्था आँखै अगाडि देखे भोगेका हामी सबैले भूकम्पको सम्भावित क्षतिबाट जोगिन सतर्कता अपनाउन जरूरी छ।
रिपोर्टपछि अब खबरकै सिलसिला। नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक पर्सी बिहिबार बस्ने भएको छ। बिहिबार बिहान 11 बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कार्य समितिको बैठक बोलाइएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो। बैठक तत्काल राष्ट्रिय सभाको चुनावमा केन्द्रित हुने र त्यसपछि प्रतिनिधि सभा तथा प्रदेशसभाको चुनावमा बेहोर्नु परेको हारको समीक्षा गर्ने उहाँले जानकारी दिनुभयो। चुनावमा अपेक्षा गरेभन्दा खराब नतिजा आएपछि तत्काल केन्द्रीय समितिको बैठक बसी त्यसको समीक्षा गर्नुपर्छ गर्नुपर्ने दवाब झेल्दै आएका सभापति शेरबहादुर देउवाले बल्ल बैठक बोलाउनु भएको हो।
सर्वोच्च अदालतले एकै प्रकृतिका मुद्दालाई एकै ठाउँमा राखेर समूहगत सुनवाई शुरू गरेको छ। आज चारवटा छुट्टा छुट्टै इजलास तोकी समूहगत सुनवाई शुरू गरिएको हो। समूहगत सुनवाईका लागि न्यायाधीश केदार प्रसाद चालिसे र बमबहादुर श्रेष्ठको इजलासमा जग्गा दर्ता, नामसारी, गुठी जस्ता मुद्दामा र न्यायाधीश शारदा प्रसाद घिमिरे र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा लागू औषध र नागरिकता सम्बन्धी मुद्दामा सुनवाई भएको छ। यस्तै न्यायाधीश मीरा खड्का र अनिल कुमार सिन्हाको इजलासमा चामल, बहुविवाह, करकाप लगायतका विषयमा र प्रधान न्यायाधीश गोपाल पराजुले र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा जालसाझी, करकाप लगायत मुद्दामा सुनवाई भएको हो। सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले एउटै प्रकृतिका मुद्दालाई एकै ठाउँमा राखेर सुनवाई गर्दा छिटो मुद्दाको किनारा लाग्ने र न्यायमा पहुँच बढाउने उद्देश्यले आजदेखि दैनिक पेशिने तोकेर समूहगत सुनवाई शुरू गरेको जानकारी दिनुभयो। अहिले सर्वोच्च अदालतमा झण्डै 22,000 पुराना मुद्दाको तीव्र रूपमा सुनवाई गर्न र पुराना मुद्दालाई प्रभावकारी रूपमा सकेर नागरिकलाई राहत मिल्ने सोचका साथ समूहगत सुनवाई शुरू गरेको उहाँले बताउनुभयो।
कठ्याङ्री र सुनसरी र सप्तरीमा दुईजनाको ज्यान गएको छ। सुनसरीको दुहबी 11, तनमुनाका रामकुमार ऋषिदेव र सप्तरीको बेल्ही चपेना गाउँपालिका तीनका फागु यादवको चिसोका कारण ज्यान गएको प्रहरीले जनाएको छ।
काठमाडौँ महानगरपालिकाका भित्री सड़कमा आजदेखि चारपाङ्रे गाड़ी प्रवेश गर्न रोक लगाइएको छ। ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि महानगरपालिकाका वड़ा नम्बर 17, 18, 19, 22, 24, 25 र 27का भित्री सड़कमा आज बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म गाड़ी लैजान रोक लगाइएको काठमाडौँ महानगरपालिकाका प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिनुभयो। बेलुकी 7 बजेदेखि बिहान 7 बजेसम्म भने सबै गाड़ी प्रवेश गर्न पाउने तथा बिरामी, सुत्केरी र ज्येष्ठ नागरिक बोकेका गाड़ी, एम्बुलेन्स र दमकललाई भने रोक नलगाइएको महानगरपालिकाले जनाएको छ।
काठमाडौँ महानगरपालिकाका इन्जिनियर सुशील चापागाई 10,000 घुससहित पक्राउ परेका छन्। भवन निर्माण सम्पन्नताको प्रमाणपत्र दिन सेवाग्राहीसँग घुस मागेपछि कार्यकक्षबाटै पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। यस्तै अख्तियारले यातायात व्यवस्था कार्यालय सुकेधाराका नासु यादव पौडेल र खरिदार सुमन पोखरेल विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। विदेशी सवारी चालक अनुमति पत्रको नेपालीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग लिएको 30,000 रूपियाँ घुससहित पक्राउ परेका थिए। उनीहरूको साथमा लेखापढ़ी व्यवसायी अशोक कार्की समेत पक्राउ परेका थिए।
33 किलो सुन तस्करीमा संलग्न थप एकजना पक्राउ परेका छन्। काठमाडौँ विशाल बजारमा सालिमार ज्वेलर्सका संचालक राहुल गोहेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ। 2073 पुस 21 गते 33 किलो सुन दुबईबाट अवैध रूपमा नेपाल भित्राइएको घटनामा यसअघि 12 जना पक्राउ परेका छन्।
त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट अध्ययनको बीचैमा स्वदेश फर्कने र अध्ययन पूरा नगरी विदेश जाने विद्यार्थीका लागि क्रेडिट ट्रान्सफरको व्यवस्था लागू गरेको छ। त्रिवीले अध्ययन पूरा नगरी बीचमै अन्तै अध्ययन गर्न चाहने विद्यार्थीका लागि नेपालभित्र र नेपाल बाहिरका विश्वविद्यालयसँग यो व्यवस्था लागू गराएको हो। विश्वविद्यालयका प्राध्यापक विनित अरियाल संयोजकत्वको प्राविधिक समितिको सुझाव अनुसार यो व्यवस्था कार्यान्वयन गरिएको त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार दिल्लीराम उप्रेतीले जानकारी दिनुभयो। यो सुविधा लिन कुनै पनि विषयमा कम्तीमा 50% कोर्स पूरा भएको र विद्यार्थी आदान प्रदान हुने विश्वविद्यालयको सम्बन्धित कोर्सका विषयमा 80% मिल्नुपर्ने विश्वविद्यालयले जनाएको छ। रजिस्ट्रार उप्रेतीले विदेशमा अध्ययन र काम गर्दै बसेका विद्यार्थीले स्वदेश फर्केर थप अध्ययन र रोजगारी गर्न चाहेमा यस नीतिबाट लाभ लिन सक्ने बताउनुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईको विदेश जाने चाहना अब टेक्सस एजुकेशन एकाडेमीले पूरा गर्छ। जापानको जुनसुकै सिटीमा अध्ययन गर्दै काम गर्ने अवसर अब नछुटाउनुहोस्।
हाम्रा विशेषताहरू:
पार्ट टाइम जब सपोर्ट,
भिसा नलागे पैसा नलाग्ने,
ग्याप कुनै चिन्ता छैन,
रिएप्लाई पनि गर्न सकिने।
प्लस टू ब्याचलर वा मास्टर्स गरेकाले छिट्टै सम्पर्क गर्नुहोला।
सम्पर्क टेक्सास एजुकेशन एकाडेमी प्राइभेट लिमिटेड, कालीमाटी चोक, काठमाडौँ, फोन नम्बर 4270710 4270710
जुलाई 2018 इन्टेक का लागि भाषा कक्षाहरू सेमिनार र इन्टरभ्यू का साथै नेट प्रिपेरेशन कक्षा पनि सञ्चालन भइरहेको छ।
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्वज्योति मल जमल चावेल मेडिकेयर सँगै तथा बिरता मोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। शेयर बजार परिसूचक नेप्सी आज 17 अंकभन्दा धेरैले घटेको छ। आइतबार 1430.6 बिन्दुमा बन्द भएको नेप्सी आज 17.39 अंकले घटेर 1413.7 बिन्दुमा झरेको हो। सबै समूहको परिसूचक घटेको दिन आज सबैभन्दा धेरै जलविद्युत समूह 100 अंकले घटेको छ। त्यस्तै बीमा 88.6, विकास बैंक 15.9, लघुवित्त 17.7 र बैंकिङ समूह 12.3 अंकले घटेको छ। आज कारोबार रकम पनि घटेको छ। जम्मा 36,22,00,000 रूपियाँको मात्र शेयर किनबेच भएकोमा आज सबैभन्दा धेरै सानीमा माई हाइड्रो पावर लिमिटेडको शेयर 5,45,00,000 भन्दा धेरैको किनबेच भएको छ।
रसुवामा 5,000 भन्दा धेरै भूकम्प प्रभावितले दोस्रो किस्ता लिनका लागि प्रक्रिया पूरा गरेका छन्। गएको माघ अघि पहिलो किस्ता बुझेका लाभग्राही मध्ये पुष्मशान्तसम्ममा 5,200 लाभग्राहीले दोस्रो किस्ताको लागि प्रक्रिया पूरा गरेका हुन्। शहरी विकास तथा शहरी विकास निर्माण विभाग डिभिजन कार्यालयका अनुसार 45% लाभग्राहीले मात्र दोस्रो किस्ता पाउने भएका छन्।
नेपाल भारतको संयुक्त सीमा सर्वेक्षण टोलीले प्रसाको छपकैयामा सहायक सीमा राख्न खोज्दा 10 गजा बासिन्दाले विरोध गरेका छन्। वीरगंज महानगरपालिका वडा नम्बर 1 को छपकैयामा रहेका 391 र 392 नम्बरका सीमा स्तम्भमा सहायक सीमा स्तम्भ राख्न खोज्दा नेपालतर्फको नम्बरी दर्तावाला लालपूर्जा भएको जग्गा 10 गजामा पर्ने भएपछि जग्गा धनीले विरोध गरेका हुन्।
प्रसारण लाइन विस्तार नहुँदा बैतडीका 33,000 परिवारले बिजुली बाल्न पाएका छैनन्। अपी हाइड्रो पावर समेलिया लगायत आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि गाउँ गाउँमा प्रसारण लाइन विस्तार नहुँदा अछामका 33,000 परिवार अँध्यारोमा बस्न बाध्य भएका हुन्।
झापाको दमकबाट इलाम हुँदै पाँचतर जोड्ने दमक रवि चिसापानी सड़क फाल्गुनन्द मार्गको ट्र्याक खुलेको छ। 2 दशक अघिदेखि बनाउन शुरू गरिएको 41 किलोमिटर लामो सड़कको ट्र्याक खुलेको र एक हप्तापछि साना गाड़ी यो सड़कबाट गुडाउन दिने निर्णय भएको छ।
अर्नाको आक्रमणबाट सुनसरीको कोशी गाउँपालिका 4 जुद्धगंजकी सजनम खातुनको ज्यान गएको छ। कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किएको अर्नाले आक्रमण गर्दा 13 वर्षकी सजनमको ज्यान गएको प्रहरीले जनाएको छ।
ध्वाँसे चितुवाको छाला तथा हड्डीसहित गोर्खाका इतबहादुर घले र नुवाकोटका भीमबहादुर तामाङ पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले तनहुँबाट काठमाडौँका लागि छुटेको BA-1564 नम्बरको कारमा रहेका उनीहरूलाई छाला र हड्डीसहित पक्राउ गरेको हो।
मकवानपुरको राङसिराङमा हिजो भएको झडपमा घाइते भएका प्रकाश दर्जीको ज्यान गएको छ। राङसिराङको भाडीका अरूण कुमार दर्जी र बुद्धिबहादुर दर्जीले चिरपट हान्दा घाइते भएका प्रकाशको उपचारका क्रममा आज भरतपुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै कञ्चनपुरको महेन्द्रनगरमा एक युवाको हत्या भएको छ। भीमदत्त नगरपालिका 18 कटानमा बस्दै आएकी धनगढ़ीकी धर्मा बोहराले चक्कुले हानेर आफूसँगै बस्दै आएका राजु बोहराको हत्या गरेकी हुन्।
परासीको विनय त्रिवेणी गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा 1 जनाको ज्यान गएको छ। 20 जना घाइते भएका छन्। त्रिवेणी धाममा तीर्थयात्री बोकेको ट्र्याक्टर दुर्घटना हुँदा कम्पियरगंज गोरखपुरका साधु केवटको ज्यान गएको प्रहरीले जनाएको छ।
मेरो पनि भन्नु छ।
आज 20 भूकम्पीय सुरक्षा दिवस मनाइएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा कमल शर्मा भन्नुहुन्छ, दिवस कसले मनाउने हो? साँच्चै पीड़ितले हामी भूकम्पको पीड़ाबाट माथि उठ्यौं भनेर मनाउने हो कि सरकारले देखाउनका लागि?
रविन परियार प्रश्न गर्नुहुन्छ, दोस्रो किस्ताको लागि सिफारिश गरेको एक महिना बितिसक्दा पनि रकम पाइएको छैन, रकम कुर्दा कुर्दै तीनवटा जाडो जान लागे, दिवस मनाउँदा यस्ता कुरामा पनि ध्यान दिए हुने थियो।
सरकारले आज तोक्ने भनेको प्रदेश प्रमुख र अस्थायी केन्द्र नतोक्ने खबर उज्यालोमा सुनेर पवन शाही भन्नुहुन्छ, आज आज भोलि भोलि भन्ने शब्दले नै विकासमा बाधा पुर्याएको हो, भोलि बादमा नलागौं, सबै कुरा छिट्टै टुंग्याएर अघि बढ्नुपर्छ। अब त
पुनम कटेलको गुनासो राष्ट्रिय परीक्षा बोर्डसँग छ। उहाँ भन्नुहुन्छ कक्षा 11 को नतिजा ग्रेडिङमा प्रकाशित भयो तर पास र फेलमा धेरै अन्यल भयौं हामी, त्यसैले बोर्डले यस विषयमा विस्तृत जानकारी गराउनु पर्यो।
अनि रेल चढेर विश्वकप खेल्न गएका नेत्रहीन क्रिकेटर प्लेनमा फर्किने खबर उज्यालो अनलाइनमा पढेर श्रीकृष्ण फेसबुकमा लेख्नुहुन्छ, खबर सुन्दा खुशी लाग्यो, सरकारले खेलकुदमा लगानी गर्न कन्जुस्याई गरेको देख्दा चाहिँ अचम्म लाग्छ।
विचारका लागि तपाईंलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01-5000-192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईंका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सञ्जीता देवकोटा र रितु थेवे। अब विदेशका खबर। कोसोभोका एक वरिष्ठ नेता ओलिभर इभानोभिकको गोलीहानी हत्या गरिएको छ। इभानोभिकलाई मेट्रोभिकामा रहेको पार्टी अफिसको बाहिर गोली हानिएको बीबीसीले जनाएको छ। नेटो तथा युरोपेली संघसँग वार्ताका क्रममा महत्वपूर्ण भूमिका खेलेका इभानोभिकको हत्या लगत्तै सर्बियाले घटनालाई आतंकवादी तथा कायरतापूर्ण कार्यको संज्ञा दिएको छ। घटनाका विषयमा सर्बिया सरकारले तत्काल सुरक्षा बैठक बोलाएको बीबीसीमा उल्लेख छ।
बंगलादेशले दैनिक 300 रोहिंग्या शरणार्थीलाई म्यानमार फर्काउने भएको छ। दुई देशबीच हरेक दिन 300 जनाका दरले हप्तामा 1500 रोहिंग्यालाई म्यानमार फर्काउने सहमति भएको हो। बंगलादेशले हप्तामा 15,000 नागरिक म्यानमार फर्काउने प्रस्ताव गरे पनि हप्तामा 1500 मात्र पठाउन म्यानमारले आग्रह गरेको बंगलादेशी विदेश सचिव मोहम्मद शहीदुल हकले बताउनुभयो। दुई वर्षमा म्यानमारबाट बंगलादेश पुगेका सबैलाई घर फर्काउने योजना रहेको बंगलादेश सरकारले जनाएको छ। बंगलादेशमा अहिले झण्डै 6.5 लाख रोहिंग्या छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। राखेपो च्याम्पियनशीप पुरूष फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले विजयी शुरूआत गरेको छ। दाङको तुलसीपुरको अरणीको रंगशालामा भएको खेलमा एपीएफले मध्य पश्चिमाञ्चललाई 1-0 गोलले पराजित गरेको हो। एपीएफको जितमा अमृत अधिकारीले गोल गरे। प्रतियोगितामा भोलि नेपाल पुलिस क्लब र पश्चिमाञ्चल खेल्नेछन्।
पहिलोपटक आयोजना गरिएको राष्ट्रिय योग खेलकुद प्रतियोगितामा 150 जना खेलाड़ीले भाग लिने भएका छन्। भोलिदेखि माघ 5 गतेसम्म सुनसरीको इटहरीमा हुने प्रतियोगितामा 150 जना खेलाड़ीले भाग लिएको संघका कोषाध्यक्ष मणिराज कुंवरले जानकारी दिनुभयो। योगलाई खेलकुदसँग जोडेर यसका फाइदाका विषयमा जनचेतना जगाउने उद्देश्यले एक वर्ष अघि राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको नेपाल योग खेलकुद संघले प्रतियोगिता आयोजना गर्न लागेको हो।
पाकिस्तानसँगको चौथो एकदिवसीय क्रिकेटमा न्यूजील्याण्ड 5 विकेटले विजय भएको छ। 263 रनको लक्ष्य न्यूजील्याण्डले 45 ओभर 5 बलमा 5 विकेट गुमाएर भेट्टाएको हो। न्यूजील्याण्डलाई जिताउन कोलिन डी ग्रान्डहोमले 74, कोलिन मुनरोले 56 र हेनरी निकोल्सले 52 रन बनाए। न्यूजील्याण्डको हमिल्टनमा पहिले ब्याटिङ गरेको पाकिस्तानले मोहम्मद हाफिजको 81 रनको मदतमा 262 रन बनाएको थियो।
र दक्षिण अफ्रिकासँगको दोस्रो टेस्टमा भारतले 287 रनको लक्ष्य पाएको छ। दक्षिण अफ्रिकाले दोस्रो पालीमा 258 रन बनाउँदै 287 रनको लक्ष्य भारतलाई दिएको हो। दुई विकेट गुमाएर 90 रनको अवस्थाबाट आज चौथो दिनको ब्याटिङ थालेको घरेलु टोलीका लागि एबी डिभिलियर्सले 80, डीन एल्गरले 61 र कप्तान फाफ डुप्लेसिसले 48 रन बनाए। भारतका मोहम्मद शामीले 4 र जसप्रीत बुमराहले 3 विकेट लिए। आजै भारतले दोस्रो पाली थालेको छ। उसले ताजा अवस्थामा एक विकेटको क्षतिमा एघार रन बनाएको छ। पहिलो पालीमा दक्षिण अफ्रिकाले 335 रन बनाउँदा भारतलाई 307 रनमै अलआउट गरेको थियो। तीन खेलको टेस्ट श्रृंखलामा दक्षिण अफ्रिका 1-0 अघि छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कमा प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेशसभामा मनाङबाट निर्वाचित दीपक मनाङे 5 वर्ष जेल बस्नुपर्ने, सर्वोच्चको फैसलासँगै उनी सांसद बन्न नपाउने।
पूर्व तयारी र सचेतना बढ़ाउन सके भूकम्पको क्षति कम हुने, सबल समुदाय र स्थानीय सरकार भूकम्पीय सुरक्षाको बलियो आधार।
कर्णाली क्षेत्रलाई समृद्ध बनाउन 10 वर्ष विकास योजना सार्वजनिक, काठमाडौँ तराई द्रुतमार्गको डीपीआर नेपाली सेनाले नै बनाउने।
कोसोभोमा एकजना वरिष्ठ नेताको गोली हानी हत्या, घटना आतंकवादी भएको सर्बियाको प्रतिक्रिया।
र राखेप च्याम्पियनशीप फुटबलमा एपीएफको विजयी शुरूआत, दक्षिण अफ्रिकासँगको दोस्रो टेस्टमा भारतलाई 287 रनको लक्ष्य।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै विष्णु विश्वकर्मा र रुबिना श्रेष्ठ पनि विदा हुन्छौ। नमस्कार।